असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी शिक्षा क्षेत्रको वर्तमान अवस्था, सुधार गर्नुपर्ने पक्ष, देखिएका समस्या र चुनौतीबारे छलफल गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ शिक्षाविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर हरि लम्साल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
हजुर हस्, धन्यवाद, नमस्कार।
यहाँले नेपालको शिक्षा क्षेत्रलाई नजिकबाट पहिचान गर्ने अवसर प्राप्त गर्नुभएको छ। लामो समयसम्म शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यालय र मन्त्रालयमा रहेर पनि काम गर्नुभयो। हाम्रो शिक्षा प्रणाली कस्तो छ, योबाट कुराकानीको सुरुवात गरौँ।
मेरो अनुभवमा त शिक्षा प्रणाली त चलेकै छ,
अब
विगतदेखि निरन्तर रूपमा चलेकै छ, तर समस्याहरू अझ गुजुल्टो परेको छ कि। यो विद्यार्थीको सिकाइ उपलब्धि जति बढ्न पर्ने हो त्यो बढेको छैन, त्यो नबढेको हुनाले त्यो यथावत रूपमा चलेको छ भनेर भन्नुपर्ने हुन्छ। मलाई चाहिँ बाहिरबाट हेर्दा पनि त्यस्तै लाग्छ।
अब शिक्षा क्षेत्रका समस्याका कुराहरू विभिन्न ठाउँमा, विभिन्न फोरमहरूमा उठ्ने गरेका छन्। नीतिका कुराहरू, प्रणालीका कुराहरू, पद्धतिका कुराहरू, विविध कुराहरू, तर बाहिरबाट उठ्नु र भित्र गएर काम गर्दाखेरि के असहज हुँदो रहेछ, उठाउनु सजिलो र काम गर्न गाह्रो, के त्यस्ता समस्याहरू पनि झेल्नु भएको छ?
होइन, काम गर्न त सजिलो छैन नि, काम गर्न त सबैलाई मिलाएर लैजानु पऱ्यो। बाहिरबाट बोल्ने त बोलिदिए हुन्छ, देखाइदिए हुन्छ,
हजुर,
होइन, अब फेरि निरपेक्ष ढङ्गले देखाउन सकिन्छ नि, एकदमै के अब यो हुनुपर्छ भनिदिए हुन्छ। भित्र गएपछि त विभिन्न सरोकारवालाहरू छन्, अब त्यहाँ इन्ट्रेस्ट ग्रुप पनि छन्, अब त्यो इन्ट्रेस्ट ग्रुपलाई पन्छाएर त्यो सरोकारवालाको जुन त्यो माग हो, जायज मागलाई पुरा गर्न त सबैलाई मिलाउन सक्नु पऱ्यो। अब एकातिर सरोकारवालाको प्रेसर छ, अर्कोतिर स्रोत र साधनको कुरा छ। अब यो स्रोत पनि कस्तो छ भने दिइसकेकोलाई केही गरे पनि फिर्ता गर्न मिलाउन सकिँदैन, नयाँ माग्ने मात्रै हुन्छ। अनि अब त्यो यो दुईवटाको बिचमा चाहिँ काम गर्न नसकिने नै भन्ने त होइन, तर धेरै मिलाएर गर्नुपर्ने हुन्छ।
किन सरकारवाला पक्षहरूको बढी हावी भएर यो समस्या सिर्जना हुन्छ?
यस्तो हुन्छ, सरकारवालाले सरकारसँग माग राख्नु त स्वाभाविकै हो। हेर्नु, आफ्नो कुरा भए हुन्थ्यो, मलाई यो बेलामा यो पाए हुन्थ्यो, ऐन बनाउँदा मेरा कुरा समेट दिए हुन्थ्यो भन्ने छ, स्वाभाविकै हुन्छ। अब त्यहाँ सरकारवालासँग त इन्ट्रेस्ट ग्रुप के स्वार्थ समूह, अनावश्यक लाभ लिने समूह हुन्छ नि त, त्यो मिसिन्छ कि। त्यसो भएर कुन चाहिँ सरोकारवालाको वास्तविक माग कति हो, अनि यो सरोकार यो स्वार्थ समूहले उचालिरहेको कति हो भन्ने छुट्याउन सक्नुपर्छ कि। त्यो नछुट्याउँदा के हुन्छ भने कहिले कहिले स्वार्थ समूहको माग पुरा भइरह हुन्छ र सरोकारवालाको जायज माग चाहिँ छायामा पर्ने सम्भावना हुने हुनाले त्यो निर्णयकर्ता पनि अत्यन्त दबावमा रहनुपर्ने अवस्था हुन्छ कि शिक्षाको क्षेत्रमा चाहिँ।
तर शिक्षा क्षेत्र बालबालिकासँग जोडिएको कुरा, युवाहरूसँग जोडिएको कुरा हो, यसले चाहिँ देशको भविष्यसँग जोडिएको कुरा, समग्र कुराहरू चाहिँ शिक्षामै जोडिएका हुन्छन्। पछिल्लो समय व्यावहारिक शिक्षाहरू भएनन्, हाम्रो चाहिँ प्राविधिक शिक्षातिर हामी जान सकेनौँ, तुलनात्मक नजरले जानु पर्थ्यो, त्यहाँ जाँदै गर्दाखेरि पनि त्यसले जीविकोपार्जन गर्नमा समस्या गर्यो, यस्ता कुराहरू आइरहेका छन्। यी कुराहरूमा त विवाद नहुनुपर्ने हो।
अब यस्तो भयो, शिक्षा व्यवहारिक भएन भन्दा दुईवटा ढङ्गबाट हेर्नु पऱ्यो क्या। एउटा पाठ्यक्रममा अथवा नीति पाठ्यक्रममा कति सुधार्नु पर्ने एउटा पाटो होला, भएकै कार्यान्वयन गर्ने कुरा अर्को पाटो रह्यो कि।
हजुर,
मलाई चाहिँ मेरो अनुभवमा कस्तो लाग्छ भने हाम्रो भएकै चिज कार्यान्वयन नभएर धेरै समस्या आएको छ कि। जस्तो प्रयोगात्मक अभ्यास गराउने भन्छौँ हामीले विद्यालयमा, विद्यार्थीलाई चाहिँ गरेरै सिक्ने बनाउनुपर्छ भन्छौँ, त्यहाँ त्यो हुँदैन। त्यसमा अनुगमन पनि पुगेन। मन्त्रालयको तर्फबाट हामीले जे जति पहल गर्नुपर्ने, अनुगमन गर्नुपर्ने, त्यो नगर्नेलाई कारवाही गर्नुपर्ने, गर्नेलाई थप सहयोग गर्नुपर्ने त्यो पनि हुन सक्दैन। अब त्यो विद्यालयमा पनि एक्लै अर्कोलाई देखाएर उम्कनी मात्रै भयो कि? त्यो त कार्यान्वयन गरे त विद्यार्थीले सिक्छ नि त, एउटा सिप हातमा हुन्थ्यो। अब हामी सबैले सजिलो के भइरह्यो भने, अनि यो पाठ्यक्रम भएन, शिक्षा व्यवहारिक भएन भने व्यवहारिक कन्टेन्ट हुने होइन कि? व्यवहारिक त यो शिक्षा लिने लिने प्रक्रियालाई कति मात्रामा सान्दर्भिक बनाउन सकिन्छ, कति मात्रामा विद्यार्थीलाई इन्गेज गर्न सकिन्छ भन्ने विषयले निर्धारण हुने हो। तर बहस जति कता फर्कियो भने खालि त्यो शिक्षा भने त अमूर्त हो नि त, कन्टेन्ट त
हजुर,
त्यसलाई मूर्त बनाउने चाहिँ लिने दिने प्रक्रिया हो कि? र मलाई चाहिँ यो भित्र बाहिर बसिरहँदा पनि मेरो अनुभव कस्तो छ भने, यो अहिले पनि त केही विद्यालयहरूले राम्रो सिप हासिल गराएको छ त, विद्यार्थी बाह्र कक्षा पढेर बाहिर निस्कँदा विद्यार्थीसँग एउटा दुइटा सिप हातमा छ, त्यो त यही विधि पद्धति कानुनभित्र भएको हो नि त। त्यसो भएर कार्यान्वयन पक्ष कमजोर देख्छु मैले चाहिँ।
त्यसो भए हाम्रो जुन पाठ्यक्रम छ त्यति दोषी दिनुपर्ने जो हामी बाहिर भन्छौँ अथवा बाहिर सुन्छौँ त्यस्तो किसिमको नराम्रै अवस्थामा छैन?
होइन होइन, हाम्रो पाठ्यक्रम पनि त पाठ्यक्रम बनाउने त विभिन्न सैद्धान्तिक आधारहरू हुन्छ, बाहिरको हेर्ने हुन्छ, विज्ञहरूले छलफल गरेर बनाएको हुन्छ, त्यति नै कमजोर हुन्न कि? के यसो भनेर एकदम पूर्ण छ भन्न त मैले नि सक्दिनँ
हजुर,
त्यसमा पनि कमी कमजोरी समयानुकूल थप गर्नुपर्ने हुनसक्ला। तर यही पाठ्यक्रम चाहिँ कार्यान्वयन गर्न सक्ने हो भने, प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने हो भने त गर्न सक्ने ठाउँ छ भन्ने मेरो तर्क चाहिँ त्यो हो कि?
यति हुँदाहुँदै पनि अहिलेको विद्यालय शिक्षाको कुरा गर्दाखेरि गुणस्तरभन्दा पनि प्रमाणपत्रमुखी भयो भन्ने आरोपहरू बहसहरू पनि सुनिन्छन्।
अब सिप हासिल नहुने, व्यवहारिक नहुने भएपछि त सैद्धान्तिक ज्ञानको प्रमाणपत्र त स्वाभाविकै हो होइन, प्रमाणपत्र त शिक्षाले दिन्छ नै, तर त्यो सिपको कम्पोनेन्ट चाहिँ सहितको प्रमाणपत्र हो कि सिपको कम्पोनेन्ट नभएको प्रमाणपत्र हो भन्नेमा त, यदि सिप भएन भने त्यो चाहिँ प्रमाणपत्र प्रमाणपत्रकै रूपमा रहने चाहिँ यहाँले भने जस्तै स्वाभाविकै हो त्यो विषय चाहिँ।
सर, यहाँ शिक्षा मन्त्रालयमा रहेर पनि काम गर्नुभयो, यहाँ कुराहरू उठ्छन् शिक्षा सुधारका कुराहरू, ग्रामीण क्षेत्रमा हुने विद्यालयको स्रोत साधनसँग पहुँच र सहरी क्षेत्रमा हुने विद्यार्थीहरूको स्रोत साधनमा हुने पहुँच, यसलाई हामीले समान अथवा एउटै किसिमले हेर्ने गरेका छौँ, यसले गर्दाखेरि दुर्गम विद्यार्थीहरूलाई के अन्याय हुन्छ कि? त्यस्ता कुराहरू पनि बहस छलफल हुन्छन् कि?
होइन, बहस हुन्छ। जस्तो भौतिक पूर्वाधारको हिसाबले त अब धेरै ठाउँमा पूर्वाधारहरू सुधार भयो होइन, अब विद्यालयहरू राम्रो बनेका पनि छन्, अब सबै सम्भव बनेका छैन, त्यो पनि केही ठाउँहरू अझै बाँकी छ, तर गाउँ सहर पूर्वाधारहरूले त्यति असमानता महसुस गर्नुपर्ने अवस्था छैन। मैले औसतमा भने है, फेरि कहीँ एउटा नै नबनेको भए पनि गाउँमा नबनेको हुनसक्छ, तर हाम्रो लामो समयदेखि हाम्रो विद्यार्थीलाई आधार मानेर गर्ने जुन फन्डिङ छ एउटै छ क्या प्याटर्न चाहिँ, धेरै पैसा चाहिँ शिक्षाको धेरै पैसा विद्यार्थीलाई आधार मानेर जान्छ। टेक्स्ट बुकको कुरा गरौँ, विद्यालयमा सञ्चालन खर्च भनौँ, छात्रवृत्ति भनौँ, हो त्यो चाहिँ एउटै भएको हुनाले त्यसले कमजोरलाई, दूरदराजलाई र सहरलाई एउटै आँखाले हेऱ्यो भन्ने चाहिँमा सत्य त छ, तर यसको मतलब प्रयासै नगरेको पनि होइन, तर समयानुकूल बदलिनु पर्थ्यो क्या? लामो समय भयो, अहिलेको फन्डिङ मोडालिटी त मलाई लाग्छ लगभग 60 दशकमा 25-23 वर्ष जति भएछ, 60 दशकमा बनेको हो
हजुर,
तर त्यो फन्डिङ मोडालिटीमा अब धेरै बदल्न पर्ने बेला आयो, किनभने असमानता सम्बोधन गर्न एउटै मोडालिटीले सम्भव छैन भन्ने चाहिँमा त्यसमा चाहिँ एकदमै सहमत हुनै पर्छ।
यसको लागि समय समयमा शिक्षा नीति ऐनहरू परिवर्तन भइरहन्छन्, यी कुराहरू किन हुन सक्दैनन् सर?
यसो हुन्छ, फन्डिङको नीति बदल्ने चाहिँ त्यो शिक्षा ऐनले रोक्या जस्तो लाग्दैन मलाई होइन।
नै मैले भन्नु विभिन्न समयमा चाहिँ ऐन नियमहरू परिवर्तन भइरहन्छन् होइन, अप्ठ्यारा त फुकाउनु पर्ने हो नि।
यस्तो हुन्छ कि फन्डिङको कस्तो हुन्छ भने, यो शिक्षालाई कुन आँखाले हेर्ने भन्ने हुन्छ कि. अब यो नाफा घाटाको आँखाले हेऱ्यो भने एउटा हुन्छ होइन, आर्थिक दृष्टिकोणबाट हेऱ्यो भने एउटा देखिन्छ, समाजशास्त्रीय दृष्टिकोणबाट हेऱ्यो भने अर्को देखिन्छ. यो शिक्षा मन्त्रालयले एक्लै चाहेर पनि गर्न सक्दैन कि कतिपय कुराहरू. त्यसमा अर्थ मन्त्रालय जोडिने, योजना आयोग जोडिने, मुलुकको स्रोत जोडिने, कानुन मन्त्रालय जोडिने हुन्छ हो. त्यो क्रममा चाहिँ साझा बुझाइ बन्न नसकेको चाहिँ पक्कै हो. जस्तै अर्थ मन्त्रालयको तर्फबाट हामी पटक पटक छलफल जाँदा साथीहरू के भन्नुहुन्थ्यो भने भएको स्रोतलाई पहिलो प्रयोग गरौँ न भन्ने, त्यो पनि स्वाभाविकै हो. भएको स्रोतहरू कहीँ ओभरल्यापिङ भएको छ, कहीँ चाहिँ एकदम उच्चतम प्रयोग सदुपयोग भएको छैन भने त्यसलाई मिलाउँ भन्नुहुन्छ उहाँहरू. अब यतातिर फेरि त्यसलाईतिर त्यति बल गरिँदैन के अरे भन्नु न, शिक्षक दरबन्दी नै राष्ट्रलाइज गर्न सकिएन नि त. हामीले साना विद्यालयहरू पनि विकल्प भएको ठाउँमा सहरी क्षेत्रहरूमा पनि विद्यालयहरू मर्ज गर्ने पनि सकिएन. त्यो क्वेसन उताबाट उठ्छ, यताबाट चाहिँ फेरि अरू राजनीतिक अरू कारण देखाउने गरिन्छ. त्यसो भएर चाहना नभएको भन्दा पनि यो सबैलाई मिलाएर साझा दृष्टिकोण बनाउन नसकेको चाहिँ पक्कै हो.
जुन हामी सङ्घीय संरचनामा गयौँ त्यसपछि विद्यालयको चाहिँ अवस्था पनि केही परिवर्तन भएका कुरा आइरहेका छन्. स्थानीय तहमा त राख्दाखेरि यसले शिक्षा क्षेत्रमा सकारात्मक नकारात्मक अथवा सामान्य केही प्रभाव त्यस्तो पारेको छ?
होइन, यसले मैले देखेको सबैभन्दा ठुलो चाहिँ एउटा स्थानीय तहले अपनत्व लियो शिक्षाको.
हजुर,
केही अब फेरि शिक्षकहरूका मुद्दा जिउका तिउँ पनि छ. अपनत्व लियो तर तिनवटा तहको बिचमा चाहिँ साझा धारणा बन्न सकेका छैन. एउटै टेबलमा बसेर यो फन्डिङमा यो ढाँचाले जाउँ, यो विषयमा यसरी ओभरल्यापिङ हटाउँ भन्ने चाहिँ सबैभन्दा ठुलो अहिलेको चुनौती भनेको. तिन तहको सरकारले त्यो एउटा समन्वय गरेर नीति कार्यक्रमहरू बनाउने हो भने यही पैसालाई पनि अलि बढी गर्न सक्थ्यो. अब अहिले चाहिँ सानो एक्टिभिटी सङ्घबाट राख्यो भने स्थानीय तहको आरोप छ, स्थानीय तहले दोहोऱ्यायो भन्ने छ, अनि परदेशको त झन् दुईतिरै हुने भयो. सङ्घकोसँग पनि मिलेकै छ, स्थानीय तहको पनि मिलेकै छ. त्यसले गर्दा यो तिन तहको सरकारको बिचको समन्वय चाहिँ जति गर्नुपर्ने हो त्यो चाहिँ भएकै छैन. त्यसले चाहिँ बजेटहरू छरिए, कार्यक्रमहरू छरिए, सिनर्जी कायम हुन सकेन. तर अपनत्वको हिसाबले स्थानीय तह चाहिँ त जबरजस्त रूपमा चाहिँ विद्यालय तह हाम्रो हो, यसलाई सुधार्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर स्थानीय तहले अपनत्व लियो. यसो भन्दैमा सङ्घ र प्रदेशले छोड्यो भन्ने होइन कि, नजिकबाट अपनत्व लिएर फरक पर्छ कि, त्यसको सञ्चालन व्यवस्थापनमा फरक पर्छ. त्यो चाहिँ एउटा अहिलेको सबैभन्दा ठुलो सकारात्मक उपलब्धि चाहिँ त्यही हो जस्तो लाग्छ मलाई चाहिँ.
यहाँले यो भन्दै गर्दाखेरि स्थानीय तहमा विद्यालयहरू हुन्छन् र जसका विद्यार्थीहरू त्यस विद्यालयमा पढ्छन् ती समुदायका व्यक्तिहरूको मातहतमा विद्यालय होस्, विद्यालय सुधार होस्, चाहिँ जुन पढाइ क्षेत्रमा चाहिँ शिक्षकहरूले चाहिँ राम्रोसँग पढाएनन् अथवा चाहिँ विद्यालय स्तरको शिक्षा राम्रो भएन भन्ने जुन आरोप थियो त्यसलाई स्थानीय तहले नियमन गरोस् भन्ने चाहिँ एउटा राम्रो नियतका साथ यो चाहिँ गरिएको थियो. तर त्यसमा पनि विवादहरू आए. तर कुनै ठाउँमा त राम्रा ढङ्गले विद्यालयहरू सञ्चालन गरेका उदाहरणहरू पनि छन्, धेरै ठाउँ नमुना विद्यालयहरू पनि छन्, यो पनि देखिन्छ. तर समयक्रमसँगै चाहिँ दस वर्षमा चाहिँ हामीले यसलाई पुनरावलोकन गर्ने कुराहरू पनि, संविधान संशोधनका कुराहरू पनि गर्न सकिने स्थिति छन् कि यसमा पुनरावलोकन गर्नुपर्ने स्थिति आइसकेको हो?
होइन, अब राजनीतिक रूपमा त देखिन्छ के अरे.
हजुर,
यो शिक्षकको व्यवस्थापनको विषय अलिक पेचिलो छ. शिक्षा कस्तो विषय हो भने यो सिङ्गल डिसिजनले एउटा तहको एउटाले डिसिजन गरेर चल्ने होइन कि. विद्यालयमै जानु न, विद्यालयमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, स्थानीय तह, शिक्षासेवी, समाजसेवी, यो सबैको एउटा साझा थलो जस्तो छ नि त. त्यसो भएर शिक्षामा मैले सुरुमा भनेको थिएँ नि, शिक्षाको व्यवस्थापन र सञ्चालन चाहिँ यो बहुत बुद्धि पुर्याएर गर्नुपर्छ भनेको एकदमै समन्वयकारी भूमिका जरुरी हुन्छ कि. यो फेरि पुनरावलोकन गरेर फेरि सङ्घमै ल्याउने, प्रदेशमा ल्याउने भन्दा पनि एउटा विद्यालयलाई विद्यालयको रूपमा कसरी चलाउन सकिन्छ र अरूले यो डिस्ट्यान्सबाट मोनिटरिङ गर्ने, क्लोजली मोनिटरिङ कसले गर्ने, डिस्ट्यान्सबाट कसले गर्ने, फन्डिङको सुनिश्चितता कसले गर्ने भन्ने विषयहरू त्यो चाहिँ एकदमै संवेदनशील भएर हेर्नुपर्छ. अब यो शिक्षकलाई मात्रै दोष दिएर पनि हुँदैन कि. शिक्षकले केही ठकठाक होला तर यो साझा विषय हो, साझा मुद्दा हो भनेर जानियो भने हामीले यसलाई अलिक फरक ढङ्गले व्यवस्थापन गर्न सक्छौँ. अब फेरि एउटाले अर्कोलाई देखाएर जानियो भने त हिजो र आज के फरक हुने भयो र भोलि पनि यस्तै हुने सम्भावना रहिरहन्छ.
यिनीहरू शिक्षकहरूका मागका कुराहरू छन्, हामीलाई पनि निजामती र सेवा सुविधा दिनु पर्यो, हामी पनि दुर्गममा बसेका छौँ भन्ने आवाजहरू उहाँले पहिल्यैदेखि उठाइरहेका छन्। हामी पनि आयोग लडेर नै आएका हौँ भन्ने कुराहरू उहाँहरूको मागहरू छन्, तर यो सुनवाई भइरहेको छैन। यिनीहरू किन ग्याप भयो सर, यो के देखिन्छ?
अनि यसो भए शिक्षाको मुद्दाहरू लामो समयदेखि थातिरहे थपिँदै गए कि, जब हामीले एउटा यो यो घाउ बल्झिया जस्तै हुन्छ कि, एउटा मुद्दालाई समयमै सम्बोधन गरेनौँ भने हुन्छ हुन्छ हुन्न हुन्न भनेर चाहिँ सम्बोधन गरेनौँ भने त्यसले हाँगा बिगा हाल्दै जान्छ, थपिँदै जान्छ। यो सुरुमा साना चिजहरू थिए होलान् मैले अनुमान गर्छु, त्यसलाई त्यही बेलामै सम्बोधन गरेको भए, सम्बोधन भनेको गर्नै पर्छ पनि होइन कि, कानुनी व्यवस्थाबाट यति गर्न सकिन्छ राज्यले यति गर्न सकिँदैन भनेको भए एउटा एउटा बाटो आउँथ्यो होइन। हरेकपल्ट राज्य कस्तो भयो भने हरेकपल्ट सम्झौता गर्यो अनि यो यो विवादलाई टारिहालौँ, यो आन्दोलन हुन नदिउँ भनेर जे पनि सम्झौता गर्ने, त्यसपछि अनि शिक्षकहरू पनि के हुन्छ भने राज्यसँग सम्झौता गरेपछि अर्कोपल्ट अरू माग थपिन्छन्, अर्कोपल्ट अरू माग थपिन्छन्। त्यसो भएर एकपल्ट शिक्षकहरूले भन्ने पनि एउटा कुरा छ, जायज माग कति हुन् त्यो, अब यो यो चाहिँ अहिले गर्न सकिन्न भन्ने कति हुन्, यसमा सरकार एउटा पक्ष अनि विद्यालयका शिक्षक अर्को पक्ष हो भने विज्ञहरूको पनि धारणा के छ त, अन्तर्राष्ट्रिय अभ्यास के छ त भनेर सम्बोधन गर्ने हो भने यसलाई यति हुन्छ यति हुन्न भनेर टुङ्ग्याउनुपर्छ कि, अनि टुङ्ग्याएपछि एउटा बाटो लिन्छ। हामीले सधैँ यो मुद्दामा के गर्यौँ भने एउटा टालटुले प्रवृत्ति कि, सम्झौता गरिदिने पुरा गर्न चाहिँ यो कारण देखाउने त्यो कारण देखाउने, अनि त्यसो भएपछि यो थप गुजुल्टो पर्दै गयो समस्या चाहिँ।
मैले यो कुरा किन पनि जोडेको भने विद्यार्थीहरूको अथवा विद्यालयको नतिजा राम्रो आएन सामुदायिक विद्यालयको भनेर हामी भन्छौँ, तर शिक्षकको मनोबल बढ्न सकेन भने त यसमा पनि समस्या हुनसक्छ, कहीँ यो कारणले गर्दाखेरि पनि कमजोर भयो कि
भने एकदमै शिक्षकको प्रेडिक्टेबिलिटीमा छैन कि। शिक्षकको हकमा चाहिँ एउटा सानो उदाहरण दिन्छु, मैले चाहिँ तलब पढ्छ कुनै बेला ग्रेडको समायोजन हुन्छ होइन, त्यो बेलामा बजेट वक्तव्य आउँदा पछिल्लो चरणमा त अब एकैचोटि गर्न थालिया छ, शिक्षकको लागि फेरि छुट्टै माग राख्नु पर्थ्यो कि, छुट्टै अनुरोध गर्नु पर्थ्यो कि, अरू सबैको बजेटमा बोलिन्थ्यो अनि शिक्षकको चाहिँ फेरि छुट्टै फाइल उठाएर लिएर जानु पर्थ्यो। यसले के गर् फिल गर्दो रहेछ भने शिक्षकले आफूलाई चाहिँ नेग्लेक्टेड फिल गर्दो रहेछ होइन, त्यसो भएपछि त मनोबलमा असर त परिहाल्छ नि। मेरो भनाइ के हो भने राज्यले सबै तहका सार्वजनिक कोषबाट तलब सुविधा खानेहरूलाई निर्णय गर्दाखेरि एकमुष्ट एकैचोटि एकैपटक निर्णय गरेर यो नजिकको यो टाढाको भन्ने भावना दिन हुन्न, त्यसो भएपछि शिक्षकलाई पनि भन्ने ठाउँ रहन्छ। अहिले शिक्षकले देखाएका पोइन्टहरू त कतिपय त नाजायज छैनन्, हेर्नुहोस् गर्नै पर्ने खालका छन्।
पछिल्लो समय सरकारले निर्णय गर्यो र एससीको नतिजा पनि चाँडै निस्कियो,
हजुर
कसरी हेर्नुहोस् यसलाई?
आखिरमा शिक्षकले गरे त हो नि, हामी शिक्षकलाई गाली गर्छौँ होइन, शिक्षकलाई मोबिलाइज गर्यो भने त शिक्षकले यति छिटो पनि काम गर्नु रहेछ, त्यहाँ अरूले गएर कपी जाँच या त होइन, यो सबै शिक्षाकै शिक्षककै शिक्षक साथीहरूले गरेको हो। अहिले कसरी गर्यो, भोलि कसरी गराउने, कसरी मोटिभेट गर्ने भन्ने नयाँ स्किम ल्यायो भने त यही जनशक्तिले काम गर्न सक्छ भन्ने एउटा चाहिँ गतिलो उदाहरण पनि हो, यो
एउटा उदाहरण त्यो भयो। अर्को कुरा, जुन स्थानीय तहमा आफ्नै ठाउँमा कवि परीक्षण गर्दाखेरि त्यसले नतिजामा पनि के तलमाथि पार्न सक्छ,
अब हेर्नुहोस् यो विश्वासको कुरा हो,
विश्वासको कुरा छ।
हामीले अब
नौ किनभने कहिलेकाहीँ यसरी टिकट टिप्पणी सुन्ने गरेका छन्, यहाँ पनि
यसरी काम हुन्छ, त्यो गरेको क्लियर गरिदिनु पर्यो भनेर, खराब नियत एउटा बदनियत भएकोले कसैले गर्यो भनेर समग्र शिक्षण पेसालाई दोष लाउन मिल्दैन होइन,
हजुर
कोही व्यक्ति खराब त जहाँ पनि हुनसक्छ नि त। त्यसो भएर यो हामीले कक्षा नौसम्म त विद्यार्थीको मूल्याङ्कन पूर्णै शिक्षकलाई छोडेका छौँ होइन, दसको चाहिँ त्यहीँ गर्दा शिक्षकप्रति अविश्वास होइन, त्यस्ता कमी कमजोरीहरू रहेछन् भने त्यसलाई इमिडिएट करेक्सन गर्यो भने अर्कोपल्ट चाहिँ त्यो नदोहोरिने रोकिने सम्भावना चाहिँ हुन्छ।
पछिल्लो समय हुन त अगाडिदेखि नै यो भइरहेको हो, तर पनि जुन निजी विद्यालय र सामुदायिक विद्यालय बिचको बढ्दो दूरी छ नि, असमानताका कुराहरू यो देखिन्छ। एकातर्फ निजी र सामुदायिक विद्यालय बिचको खाडल देखिन्छ किन विद्यार्थीहरूको चाहिँ स्तरका कुराहरू होइन, तर त्यसमा पनि दुर्गम र सुगमका कुराहरू पनि जोडिन्छन्, यसलाई समान बनाउनु पर्ने हुन्छ, कसरी अगाडि बढ्नु पर्ला?
यसो हुन्छ, अब संसारमा एजुकेसन कहीँ न कहीँ कमोडिटीको रूपमा क्रय विक्रय गर्ने रूपमा पनि बढ्दै गयो, धेरै मुलुकमा, युरोपको केही मुलुकहरूमा चाहिँ यसलाई पूर्ण पब्लिक गुडकै रूपमा छ।
हजुर,
अब हामी जुन इकोनोमी हामीले एडप्ट गरेका छौँ त्यसमा यो पब्लिक गुड्स मात्रै हो, कमोडिटी होइन भन्ने सम्भावना रहला जस्तो मलाई लाग्दैन। तर यहाँनिर निजी विद्यालयले फेरि नियमन हुने, मापदण्डहरू पालना गर्ने चिजमा चाहिँ कमी कमजोरी छन् हाम्रो, होइन? तर अहिले चाहिँ तत्कालै यो सबै पूर्ण पब्लिक गुड्स बन्छ भन्ने चाहिँ छैन, एउटा लामो सोच राखेर कानुनले दिएर उनीहरूले लगानी गरेको हुनाले लगानीलाई ग्रेसफुल एक्जिट पनि हुने बनाउने हो भने मेरो अनुभवमा मैले बुझेअनुसार चाहिँ कक्षा 8 चाहिँ सार्वजनिक बनाउँदा हुन्छ। त्यसको लागि पनि लामो तयारी चाहिन्छ, यो सरकारवालाहरूसँग बस्नुपर्छ, निजीहरूसँग पनि बस्नुपर्छ, पब्लिक स्कुलहरू सुधार्नुपर्छ र त्यो लगानीको ग्रेसफुल एक्जिट पनि दिनुपर्छ उहाँहरूलाई, अनि त्यसपछि माथि चाहिँ निजीहरूको सहभागिता खोज्दा हुन्छ। अब अहिले चाहिँ अहिले मैले यसो तथ्याङ्क हेर्छौँ कति 36% विद्यार्थी निजी विद्यालयमा पढ्छन् भन्ने छ। यो हामीले गाली त गरिरहेछौँ तर हरेक वर्ष बढिरहेछ कि, त्यसको सम्बोधन गर्ने बाटोतिर लागेकै छैन। पब्लिक खपतलाई चाहिँ मुद्दाहरू उठाउने गरिन्छ, त्यसलाई एकदमै सार्थक रूपमा सम्बोधन गरौँ भन्ने प्रयास भएको चाहिँ देखिँदैन।
त्यसलाई सरकारले धान्न सक्छ, आर्थिक दायित्व कुरो पनि आउँछ,
भएन नि त अहिले एकैचोटि त मैले त्यही भने त लामो तयारी गरेर कति वर्षमा गर्ने हो र यो निजीलाई पनि ग्रेसफुल एक्जिट कसरी दिने हो र पब्लिक स्कुल पनि सुधार्ने हो भने संसारको अनुभवले के देखाउँछ भने 8 एकदमै कम मात्रामा जुन इन्टरनेसनल ग्लोबल सिटिजनले मैले निजी पढाउँछु भन्दा पाउला पनि अब त्यो होइन, तर लार्ज सेक्सन अफ द सोसाइटी चाहिँ पब्लिक स्कुलतिर लैजान सकिन्छ, तर अहिलेको ढाँचाले सकिँदैन, अहिलेको ढाँचाले सकिँदैन।
हजुर, हामीले पाठ्यक्रमको कुरा गरेका थियौँ, विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व घट्दै गएको भन्ने गुनासाहरू पनि आइरहेका छन्। व्यावहारिक रूपमा ती कुराहरू देखिएको भन्ने कुराहरू पनि सुनिन्छन्, अनुभवका कुराहरू सुनिन्छन्। तपाईँको दृष्टिमा के देखिन्छ, यहाँको अनुभव के छ, यहाँले के थाहा पाउनुभएको छ, यस्ता कुराहरू के भोग्नु भएको छ?
होइन, पहिला नैतिक शिक्षा थियो, हटाइयो के अरे, होइन, अलिकति यो मार्केट इन्फ्लुएन्स भयो क्या हाम्रो करिकुलम
अझै भन्ने बेला व्यवहारिक पक्ष भनौँ
न, व्यवहारिक पक्ष चाहिँ अहिले चाहिँ कमजोर देखियो। हेर्नुहोस्, यो कमजोर दुईवटा कारणले, एउटा पार्टले अब यो भएकै चिजहरू पनि हामी कार्यान्वयन गरिएन, हाम्रो सोसाइटी नै होल सोसाइटी नै त्यो मार्केटको इन्फ्लुएन्समा परिरहेछ कि, अभिभावक भन्नुहोस्, विद्यार्थी भन्नुहोस्, एउटा त्यो कार्यान्वयनको पाटोबाट यो व्यवहारिक नैतिक पक्ष कमजोर रह्यो। अर्को, पाठ्यक्रमले अलिक बढी जोड दिनु पर्थ्यो, त्यो विषय नै हटाएपछि त्यो अलिअलि पढाउने कुरा पनि गयो, त्यहाँ चाहिँ नीतिगत कमजोरी रह्यो। अर्को, कार्यान्वयन पक्षको कमजोरी रह्यो। अहिले त सरकारले भर्खरै अब के राष्ट्रिय पाठ्यक्रम प्रारूप संशोधन गर्ने भनेर पनि कार्यदल के बनाएछ के अरे, अब आशा गरौँ यी विषयहरू त्यति बेला समेटिन्छन् भनेर आशा गर्ने ठाउँ चाहिँ छ।
हामीले नेपालको शिक्षाका कुरा गऱ्यौँ, शिक्षा प्रणालीका कुरा गऱ्यौँ, हाम्रो उच्च शिक्षा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको छ या अझै यसलाई त्यही किसिमको बनाउनु पर्ने स्थिति छ, के देखिन्छ?
होइन, व्यक्तिगत रूपमा त मान्छेहरू गएर राम्रै गरेको पनि देखिन्छ, तर संस्थागत होइन, त्यो प्रणालीगत होइन। प्रणालीगत रूपमा चाहिँ हाम्रो उच्च शिक्षामा हामी एकदमै कमजोर छौँ। हेर्नुहोस्, हामी एकदमै कमजोर छौँ, अल्मलिएको जस्तो देखिन्छ। तर व्यक्तिगत रूपमा केही विद्यार्थीहरू गएर बाहिर पनि राम्रो गरेको देखिन्छ, त्यो व्यक्तिगत प्रतिभाको कारण हो।
हजुर,
प्रणालीले जसरी उच्च शिक्षालाई बनाउनु पर्थ्यो त्यहाँ चाहिँ झन्पछि झन्झन कमजोर भइरहेको अनुभव हुन्छ मलाई चाहिँ।
त्यही कारणले हो यहाँबाट विदेशमा स्टुडेन्ट भिसामा जाने अथवा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरू फेरि त्यहाँ गएपछि फरक ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति छ, यो धेरै ठाउँमा देखिन्छ नि।
यसो भए विदेशै जाने त धेरै कारण छ, हेर्नु, पढ्नै जाने कति छन्, पढ्ने र काम गर्ने कति छन्, काम गर्न जाने कति छन्, होइन, यो विदेश पढ्न जानेलाई कामसँग पनि जोडिएको हुनाले कति पढ्न मात्रै गएका हुन्, कति पहिला काम अनि पढ्न गएका हुन्, त्यो दोस्रो समूह काम र पढ्न गएका हुन् भने इकोनोमीसँग जोडियो, रोजगारीसँग जोडियो, यहाँको सामाजिक आर्थिक व्यवस्थासँग जोडियो, होइन, पढ्न मात्रै गएको हो भने त्यसलाई चाहिँ अब ग्लोबल कम्पिटिसन मार्केटमा प्रवेश गर्छु भन्ने चाहिँ केही जान्थ्यो पनि होला, र त्यो हामीले यहाँ कति रोक्न सकिन्थ्यो भन्नेमा बहस गर्न पर्थ्यो। तर त्यो भन्दै गर्दा विदेश उनको इच्छाले होला जाने नजाने, तर हामीले चाहिँ हाम्रो उच्च शिक्षा चाहिँ सुधार्नुपर्छ।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा नेपालको शिक्षा क्षेत्रको सुधारको लागि सरकार, अभिभावक, नागरिक समाज र विद्यार्थीको आफ्नै किसिमको भूमिका हुन्छ। सबै क्षेत्रलाई एकजुट गरेर कसरी अगाडि बढ्नु पर्ला, यहाँको सुझाव के छ?
मलाई कस्तो लाग्छ भने शिक्षा चाहिँ बहुतह र बहुसरोकारवालाको बिचमा रहन्छ, यसले प्रशस्त मात्रामा सार्थक संवाद माग्छ। यसमा चाहिँ तिनवटा कुरा हेर्दा हुन्छ। हाम्रै परिवेश एउटा हो, विज्ञहरूको अनुभव एउटा हो, विगतमा के गरियो के गर्न सकिएन भनेर हेरेर यो तीन चारवटा दृष्टिकोणबाट मन्थन गरेर एउटा साझा धारणा तय गरेर सरकारले अन्तिममा त आफ्नो धारणा तय गर्न सक्छ नि त, त्यो त गर्न पाउने नै भयो। तर त्योभन्दा अगाडि यो छलफल गरेर समस्याहरू निरूपण गर्दै गर्दै जाने हो भने समाधान हुन्छ। एकपक्षीय रूपमा निर्णय गर्दै जाने हो भने मलाई चाहिँ त्यति सजिलै यी समस्याहरू सम्बोधन होला जस्तो चाहिँ लाग्दैन।
हजुर, हुन्छ सर, हामीलाई समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण कुराहरू हाम्रो श्रोताहरूमा राख्नुभयो, यहाँलाई धन्यवाद।
हस्, यहाँलाई रेडियो नेपाललाई पनि धन्यवाद, मेरो विचार जुन यो भन्ने मौका दिनुभयो त्यसलाई एकदम धन्यवाद दिन चाहन्छु।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ शिक्षाविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर हरि लम्सालसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।